جزاك الله. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وما ينطق عن الهوى إن هو إلا وحي يوحى، علمه شديد القوى ذو مرة فاستوى وهو بالأفق الأعلى، إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. تو سورۃ النجم کی تفسیر اس کلاس کے اندر ہم پڑھ رہے ہیں. پچھلی کلاس میں پیج نمبر 194 کے آخری پیراگراف سے پہلے تک ہم نے پڑھ لیا تھا. تو اس صورت میں اللہ رب العزت نے ستارے کی قسم کھائی. اچھا، اس کے فضائل جو ہم نے پچھلی کلاس میں، بلکہ اس کی خصوصیت جو پچھلی کلاس میں پڑھی تھی، وہ یہ کہ یہ پہلی صورت تھی کہ جو کہ نبی علیہ الصلوۃ والسلام نے علی الاعلان کفار کے سامنے پڑھی، ورنہ اس سے پہلے جو ہے وہ ایسے نہیں پڑھ رہے ہوتے تھے، بلکہ جو آیات تھیں وہ نبی علیہ الصلوۃ والسلام کے اپنے علم کے لیے تھیں، اقرا بسم ربک الذی خلق، یا اپنے عمل کے لیے تھیں. تو اس طریقے سے دعوت و تبلیغ والا سلسلہ جو ہے وہ کھل کر کے پہلے شروع نہیں ہوا تھا. تو سورہ نجم جو ہے وہ پہلی صورت پڑھ کے سنائی لوگوں کے سامنے، اور اس سے یہ بھی پتہ لگ جاتا ہے نا کہ اس کا مطلب یہ ہے کہ نبی علیہ الصلوۃ والسلام کے بالکل بعثت کے ابتدائی دور کی یہ صورت ہوگی. ٹھیک ہے، تو اللہ تعالیٰ نے اس میں والنجم، کہ بھائی ہم نے جو ستارے بنائے ہیں اور ستارے تمہاری ہدایت کے لیے بنائے ہیں، تو یہ بھی ہمارے ایک ستارے ہیں. ٹھیک ہے، یہ بھی ایک ستارے ہیں، یہ بھی تمہاری ہدایت کے لیے ہیں. اور جس طریقے سے تم جانتے ہو کہ ستارے اپنے سیدھے راستے سے وہ ہٹتے نہیں ہیں، گمراہ نہیں ہوتے ہیں، غلطی پر نہیں چلنا شروع ہو جاتے غلط راستے پر، بالکل اسی طریقے سے یہ جو تمہارے صاحب ہیں، تمہارے درمیان رہنے والے ہیں، ٹھیک ہے، تو یہ بھی سیدھے راستے سے ہٹنے والے نہیں ہیں، بالکل ٹھیک ٹھیک تمہاری ہدایت کے لیے ہم نے ان کو بھیجا ہے. ٹھیک ہے، تو یہ پڑھ کر کے پھر ما ينطق عن الهوى ان هو الا وحي يوحى، تو اس کی تفسیر ہم پڑھ رہے تھے. چلے ہم ایکچولی دوبارہ سے پڑھتے ہیں، کیونکہ اس کا جو آخری پوائنٹ تھا اس کی ایکسپلینیشن کچھ رہتی ہے. تو اس میں حضرت مفتی شفیع رحمۃ اللہ علیہ لکھتے ہیں کہ یعنی رسول اللہ صلی اللہ علیہ وسلم اپنی طرف سے باتیں بنا کر اللہ کی طرف منسوخ کریں، اس کا قطعاً کوئی امکان نہیں ہے. ٹھیک ہے، آپ صلی اللہ علیہ وسلم نے کبھی کسی چھوٹے سے چھوٹے دنیاوی معاملے میں جھوٹ نہیں بولا، تو اللہ کے معاملے میں نبی علیہ الصلوۃ والسلام کیسے جھوٹ بولیں گے؟ ٹھیک ہے نا، یہ بات یاد رہے کہ یہ لوگ اللہ تعالیٰ کی ذات سے بخوبی واقف تھے، اور یہ اللہ تعالیٰ کو خالق مانتے تھے، مالک مانتے تھے، اور اللہ تعالیٰ کو رازق مانتے تھے. تو کوئی نئی چیز نہیں تھی اللہ تعالیٰ کے بارے میں بتانا ان لوگوں کے لیے. تو اس وجہ سے نا اللہ تعالیٰ یہاں پر یہ نہیں کہہ رہے کہ بھئی تمہیں اللہ کے بارے میں بتا رہے ہیں، بلکہ یہ کہہ رہے ہیں کہ اللہ تعالیٰ کے بارے میں جو یہ بتا رہے ہیں بالکل صحیح بتا رہے ہیں، جھوٹ نہیں بول رہے. ٹھیک ہے، تو فرمائے کہ بلکہ آپ سب جو کچھ فرماتے ہیں وہ سب اللہ تعالیٰ کی طرف سے وحی کیا ہوا ہوتا ہے. وحی کی بہت سی اقسام احادیث بخاری سے ثابت ہیں. کیف بدء الوحی، بخاری شریف کے اندر شروع میں ایک باقاعدہ امام بخاری رحمۃ اللہ علیہ نے باب باندھا ہے، ایک چیپٹر رکھا ہے کہ بھئی وحی کی کیسے ابتدا ہوئی. ٹھیک ہے، تو وحی کے متعلق جو احادیث ہے نا، جب ہی لکھا کہ احادیث بخاری سے ثابت ہیں، یعنی بخاری شریف کے اندر اس سے متعلق بہت ساری حدیثیں موجود ہیں وحی سے متعلق. ٹھیک ہے، ورنہ تو حدیث کی بہت ساری کتابیں، مسلم شریف اور ترمذی شریف اور ابو داؤد اور نہ جانے اور کتنی ساری احادیث کی کتاب ہیں. تو یہاں پر خاص کیوں کہا کہ اقسام، یعنی وحی کی بہت سی اقسام احادیث بخاری سے ثابت ہیں؟ کیونکہ بخاری شریف کے اندر کیف بدء الوحی کے موضوع کے اوپر احادیث بہت زیادہ ملتی ہیں. تو ان میں ایک ایک قسم وہ ہے کہ جس کے معنی اور الفاظ سب حق تعالیٰ کی طرف سے نازل ہوتے ہیں، جس کا نام قرآن ہے، ٹھیک ہے، یہ اللہ کا کلام ہے، ٹھیک ہے، اللہ کا کلام الگ چیز ہوتا ہے، نبی کا کلام الگ چیز ہوتا ہے، ٹھیک ہے، تو نبی کے کلام کا مقصد اللہ تعالیٰ کی اطاعت کروانا، لیکن نبی کا کلام تو الگ چیز ہوتی ہے نا، اس کو اللہ کا کلام تو نہیں کہا جا سکتا، تو اللہ کا کلام تو صرف قرآن ہے، ٹھیک ہے، دوسری وہ کہ صرف معنی اللہ تعالیٰ کی طرف سے نازل ہوتے ہیں، یعنی مفہوم اللہ تعالیٰ کی طرف سے ہوتے ہیں، حضرت صلی اللہ علیہ وسلم اس معنی کو اپنے الفاظ میں ادا فرما، اپنے الفاظ میں ادا فرماتے ہیں، یعنی اپنے کلام میں، اس کا نام حدیث اور سنت ہے، ٹھیک ہے، پھر حدیث میں جو مضمون حق تعالیٰ کی طرف سے آتا ہے، کبھی وہ کسی معاملے کا صاف اور واضح فیصلہ اور حکم ہوتا ہے، ٹھیک ہے، کہ بھئی ایسے کرو، ایسے نہ کرو، ایسے کرو، بالکل کلیئر ہوتا ہے حکم اس کے اندر، اور کبھی کلیئر حکم نہیں ہوتا، بلکہ کوئی پرنسپل بتا دیا جاتا ہے، کوئی قاعدہ کلیہ بتا دیا جاتا ہے، ٹھیک ہے، یعنی واضح حکم نہیں بتایا بلکہ ایک رول بتا دیا، رول، ٹھیک ہے، جس سے احکام رسول اللہ صلی اللہ علیہ وسلم اپنے اجتہاد سے نکالتے اور بیان کرتے ہیں۔ اب اس کی ایک مثال جو ہے نا، وہ بات آپ کے سمجھ میں آ جائے کہ کیا فرق ہے ان دونوں میں، اس کی ایک مثال، قدرتاً ایسا ہوا کہ مردوں کی کلاس ہماری ایک چلتی ہے تفسیر کی، جس میں سورہ نساء کی تفسیر پڑھا رہے ہیں، ٹھیک ہے، ویسے ایک سوال ہوتا ہے کہ مردوں کو سورہ نساء کیوں پڑھا رہے ہیں، عورتوں کو سورہ نساء پڑھانی چاہیے، مردوں کو کیوں پڑھا رہے ہیں، تو مردوں کو پڑھانے کی وجہ یہ ہے کیونکہ اس کے اندر عورتوں کے حقوق اللہ تعالیٰ نے بہت زیادہ بیان فرمائے، ٹھیک ہے نا، تو عورتوں کے حقوق مردوں کو بتائیں گے تب وہ عورتوں کے حقوق ادا کریں گے انشاءاللہ، ٹھیک ہے، عورتوں کو عورتوں کے حقوق جتنا بتائیں گے تو پھر تو الٹا ہو جاتا ہے کہ وہ حقوق چھیننا، حقوق مانگنا، حقوق کے لیے لڑنا، تو اس سے پھر فساد والی سچویشن زیادہ پیدا ہوتی ہے، خیر وہ بھی اللہ تعالیٰ نے کیا ہے، عورتوں کو بھی اپنے حقوق پتہ ہونے چاہیے، ایسے نہیں کہ عورتوں کو اپنے حقوق پتہ نہیں ہونے چاہیے، لیکن ہم نے سوچا کہ مردوں کو عورتوں کے حقوق بتائیں اور ان کو جو ہے نا زیادہ ایمفیسائز کریں کہ وہ عورتوں کے حقوق ادا کیا کریں، تو یہ جو ہے وہ زیادہ احسن یا زیادہ آسان راستہ ہے۔ بہرحال تو مردوں میں سورہ نساء کی تفسیر چل رہی ہے، تو سورہ نساء کے اندر نا یہ والی آیت بھی آتی ہے جس کا تذکرہ آپ کی کلاس میں پچھلی کلاس میں ہوا تھا، کہ اللہ تعالیٰ فرماتے ہیں ان اللہ یأمرکم ان تؤدوا الامانات الی اہلھا، ٹھیک ہے، کہ اللہ تعالیٰ فرماتے ہیں کہ بے شک اللہ تعالیٰ تمہیں حکم کرتا ہے کہ تم امانتوں کو ان کے اہل لوگوں تک پہنچا دو، ٹھیک ہے نا، جہاں پر جتنا جس کا ڈیو ہے اس کو اس کا ڈیو دے دو۔ تو یہ آیت کب نازل ہوئی؟ یہ آیت جو ہے وہ اس وقت نازل ہوئی جب نبی علیہ الصلوۃ والسلام مکہ مکرمہ میں فاتح بن کے داخل ہوئے تھے، فتح مکہ کا وقت، اور فتح مکہ میں ساری تفصیلات ہیں، بہت ساری چیزیں ہوئیں، وہ سب ہوتے 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 جب بالآخر نبی علیہ الصلوۃ والسلام کعبہ شریف تک پہنچے اور کعبۃ اللہ کے پھر اندر داخل ہوئے، اور اندر داخل ہو کر کے نماز ادا کری، جو بھی کیا، دعائیں وغیرہ مانگی ہوں گی، اس وقت یہ آیت نازل ہوئی، ٹھیک ہے، ان اللہ یأمرکم ان تؤدوا الامانات الی اہلھا، کعبہ شریف کے اندر نازل ہوئی یہ آیت، ٹھیک ہے۔ اب کعبہ شریف کے اندر جانے سے پہلے نبی علیہ الصلوۃ والسلام نے کعبہ شریف کا جو دروازہ ہوتا تھا اس کی چابیاں ہوتی تھیں حضرت عثمان بن طلحہ رضی اللہ تعالیٰ عنہ کے پاس، اس وقت یہ مسلمان نہیں ہوئے تھے، عثمان بن طلحہ ان کی خاندان میں یہ چابیاں جو ہے نا وہ پہلے سے چل رہی تھیں، تو ان کے پاس پھر اپنے یعنی اپنے خاندان سے ان کے پاس یہ چابیاں آئی تھیں، ان کے پاس ہوتی تھیں، تو نبی علیہ الصلوۃ والسلام نے ان سے چابی مانگی کہ عثمان کعبۃ اللہ کی چابی میرے حوالے کرو، ٹھیک ہے، تو عثمان نے جو ہے نا جو اس وقت مسلمان نہیں ہوئے تھے انہوں نے نبی علیہ الصلوۃ والسلام کو چابی دے دی، اس وقت دے دی کیونکہ آپ صلی اللہ علیہ وسلم فاتح بن کر آئے تھے، آپ صلی اللہ علیہ وسلم کے پاس ماشاءاللہ اس وقت طاقت تھی، ٹھیک ہے، تو انہوں نے پھر انکار نہیں کیا بلکہ چابی دے دی، لیکن دیتے ہوئے یہ کہا کہ میں تمہیں یہ چابی امانتاً دے رہا ہوں، امانتاً دے رہا ہوں، ٹھیک ہے، حالانکہ حقیقتاً تو یہ کوئی امانت نہیں تھی، بھائی اللہ کے نبی کون تھے؟ عثمان تو نہیں تھے اللہ کے نبی، نبی علیہ الصلوۃ والسلام اللہ کے نبی تھے، اور اللہ کے گھر کی جو اتھارٹی ہے، اللہ تعالیٰ کے گھر کی جو ملکیت ہے، وہ تو اللہ کے نبی کے پاس ہوتی ہے نا، وہ عثمان کون ہوتے ہیں کہ بھائی چابی جو ہے وہ میں امانتاً دے رہا ہوں؟ لیکن عثمان نے یہ الفاظ ادا کیے کہ میں آپ کو یہ امانتاً چابی دے رہا ہوں، نبی علیہ الصلوۃ والسلام نے لے لی، پھر دروازہ کھولا اور اندر گئے، عبادتیں کریں وغیرہ، ٹھیک ہے؟ پھر اس کے بعد جب نبی علیہ الصلوۃ والسلام پر یہ آیت نازل ہوئی تو آپ صلی اللہ علیہ وسلم جب باہر نکلے نا، تو بہت سارے صحابہ تھے جو کہ انتظار کر رہے تھے کہ یہ چابی ہم میں سے کسی کو دے دیں گے، خصوصاً حضرت عباس رضی اللہ تعالیٰ عنہ جو کہ نبی علیہ الصلوۃ والسلام کے چچا تھے، ٹھیک ہے نا؟ تو آپ صلی اللہ علیہ وسلم کی جو یعنی خواجہ عبد المطلب کی جو فیملی تھی، تو ان کے پاس تو کعبۃ اللہ کی اور بھی بہت ساری خدمتیں تھیں، تو عباس رضی اللہ تعالیٰ عنہ جو ہیں ان کے پاس کعبۃ اللہ کی کوئی خدمت تھی، جیسے پانی پلانے وغیرہ کی خدمت، تو وہ یہ سوچ رہے تھے کہ بھئی ہو سکتا ہے چابی والی خدمت بھی ہمیں مل جائے۔ اسی طریقے سے حضرت علی رضی اللہ تعالیٰ عنہ بھی یہی سوچ رہے تھے کہ شاید ہمیں چابی، مجھے چابی مل جائے، کیوں؟ اس لیے کہ علی رضی اللہ تعالیٰ عنہ بھی ابو طالب کی اولاد تھے جو کہ عبد المطلب کی اولاد تھے، ٹھیک ہے؟ تو ان کے پاس بھی ایک خاص خدمتیں تھیں کعبۃ اللہ کی، تو وہ بھی یہی سوچ رہے تھے کہ جس طرح باقی خدمتیں ہمارے خاندان کے پاس ہیں، ابو طالب کے خاندان کے پاس، اسی طریقے سے چابی والی خدمت بھی ہمیں مل جائے۔ تو یہ لوگ انتظار کر رہے تھے، لیکن نبی علیہ الصلوۃ والسلام نے ان میں سے کسی کو نہیں بلایا، بلکہ عثمان کو ہی واپس بلایا، عثمان ادھر آؤ، اور عثمان کو یہ چابی نبی علیہ الصلوۃ والسلام نے واپس فرما دی، واپس دے دی کہ عثمان یہ چابی تم رکھو، اور یہ چابی قیامت تک تمہاری ہی نسلوں میں رہے گی، یہ بھی فرمایا ساتھ ساتھ، ٹھیک ہے؟ تو اب دیکھیں یہ جو آپ صلی اللہ علیہ وسلم نے یہ واپس کیا نا چابی عثمان کو، تو صحابہ نے اس سے پھر یہ مفہوم نکالا کہ دیکھیں نبی علیہ الصلوۃ والسلام کے اوپر جو یہ آیت نازل ہوئی نا کعبۃ اللہ کے اندر، تو اس آیت میں تو صرف ایک جنرل حکم دیا گیا ہے نا کہ امانتیں ان کے اہل لوگوں کی طرف لوٹا دو، لیکن اس حکم کو جو جنرل حکم تھا، نبی علیہ الصلوۃ والسلام نے اپنے اجتہاد کے ذریعے سے اس کے اوپر یہ فیصلہ فرمایا کہ عثمان نے جو مجھے چابی دیتے ہوئے کہا تھا نا کہ میں تمہیں امانتاً یہ چابی دے رہا ہوں، تو اللہ کے اس حکم کے مطابق مجھے یہ چابی عثمان کو واپس لوٹا دینی چاہیے، ٹھیک ہے؟ تو یہ کیا تھا؟ یہ اللہ کا حکم نہیں تھا، اللہ کا حکم تو تھا ایک اوپن حکم تھا کہ جو بھی امانتیں ہیں وہ جو بھی ان کے اہل لوگ ہیں ان تک لوٹا دو، تو یہ قاعدہ کلیہ ہوا، یہ رول ہوا، ٹھیک ہے؟ لیکن اس کے اوپر نبی علیہ الصلوۃ والسلام نے اجتہاد کیا، فرمایا کہ اس رول کے تحت میں یہ سمجھتا ہوں کہ یہ جو کعبۃ اللہ کی چابی ہے یہ عثمان بن طلحہ کو لوٹا دینی چاہیے، یہ نبی علیہ الصلوۃ والسلام کا اجتہاد تھا، ٹھیک ہے؟ بات سمجھ میں آ رہی ہے؟ فرق سمجھ میں آ رہا ہے کہ کبھی تو اللہ تعالیٰ ڈائریکٹ حکم دیتے ہیں کہ ایسے کام کرو، ایسے کام کرو، ایسے کام کرو، ہے نا، کہ اقیم الصلاۃ کہ نماز قائم کرو، وہ آتو الزکاۃ اور زکوٰۃ ادا کرو، یہ اللہ تعالیٰ کا کلیئر حکم ہو گیا، لیکن کبھی اللہ تعالیٰ رول بتا دیتے ہیں اور پھر نبی علیہ الصلوۃ والسلام اس رول کی بنیاد پر اجتہاد خود فرماتے ہیں، جیسے اس واقعے کے اندر فرمایا۔ اب یہ جو اجتہاد تھا، یہ اجتہاد جو ہے وہ اللہ تعالیٰ کی نظر میں بالکل صحیح اجتہاد تھا، کیوں؟ اس لیے کہ اللہ تعالیٰ نے اس کے اوپر نبی علیہ الصلوۃ والسلام کو بعد میں ٹوکا نہیں کہ یہ آپ نے کیا کیا بھائی، آپ کو یہ چابی جو ہے وہ اس وہ علی کو دینی چاہیے تھی، آپ کو یہ چابی جو ہے وہ عباس کو دینی چاہیے تھی رضی اللہ تعالیٰ عنہم، آپ نے عثمان کو کیوں دے دی یہ چابی؟ اگر نبی علیہ الصلوۃ والسلام کا یہ اجتہاد غلط ہوتا تو اللہ تعالیٰ اس کی ضروراً تصحیح فرما دیتے، لیکن اللہ تعالیٰ نے ایسا نہیں کیا، اس کا مطلب کیا ہوا کہ نبی علیہ الصلوۃ والسلام کا اجتہاد بالکل صحیح تھا، اللہ تعالیٰ کی بھی مرضی اور منشا یہی تھی کہ کعبۃ اللہ کی چابی جو ہے وہ عثمان بن طلحہ کے پاس ہی واپس چلی جائے، ٹھیک ہے جی؟ سب کو یہ بات سمجھ میں آ گئی؟ کوئی سوال ہے کسی کو؟ ٹھیک ہے، تو یہی فرما رہے ہیں کہ کبھی تو حدیث میں جو مضمون حق تعالیٰ کی طرف سے آتا ہے، کبھی وہ کسی معاملے کا صاف اور واضح فیصلہ اور حکم ہوتا ہے، اور کبھی کوئی قاعدہ کلیہ بتلا دیا جاتا ہے جس سے احکام رسول اللہ صلی اللہ علیہ وسلم اپنے اجتہاد سے نکالتے اور بیان کرتے ہیں۔ اس اجتہاد میں اس کا امکان رہتا ہے کہ کوئی غلطی ہو جائے، مگر رسول اللہ صلی اللہ علیہ وسلم اور تمام انبیاء کی یہ خصوصیت ہے کہ جو احکام وہ اپنے اجتہاد سے بیان فرماتے ہیں ان میں اگر کوئی غلطی ہو جاتی ہے تو اللہ تعالیٰ کی طرف سے بذریعہ وحی اس کی اصلاح کر دی جاتی ہے، وہ اپنے غلط اجتہاد پر قائم نہیں رہ سکتے۔ اب آپ اگر بتائیں کہ نبی علیہ السلام کے اجتہاد میں غلطی کی کوئی مثال، کہ جب آپ صلی اللہ علیہ وسلم سے اجتہاداً کوئی غلطی ہو گئی اور پھر اللہ تعالیٰ نے اس کی تصحیح فرمائی، اصلاح فرمائی، اس کی کوئی مثال یہ آپ بتا دیں۔ جی اس کی کوئی مثال نہیں آ رہی ذہن میں، انشاءاللہ نہیں کہا تھا، نہیں بالکل بھی نہیں۔ جی ابن ام مکتوم رضی اللہ تعالیٰ عنہ والا واقعہ، ٹھیک ہے، سورہ عبس و تولا والا واقعہ، ٹھیک ہے، وہ اجتہادی غلطی تھی، ٹھیک ہے۔ یہ جو انشاءاللہ نہیں کہا والا جو واقعہ تھا نا، وہ اجتہادی غلطی نہیں تھی، وہ کون سی غلطی تھی؟ چلیں یہ بھی آپ ہی بتا دیں، وہ کون سی والی غلطی تھی؟ وہ اجتہادی غلطی نہیں تھی، وہ کیا تھی؟ سورہ عبسہ والا واقعہ جو ہے پچھلی کلاس میں بتایا بھی تھا، تو حق تو یہ تھا کہ سب جواب دیتے ہیں، لیکن کسی کو یاد ہی نہیں ہے پچھلی کلاس میں کیا بات ہوئی تھی، رات گئی بات گئی، کلاس گئی بات گئی، یاد رکھنے کی کیا ضرورت ہے، ہے نا؟ یاد رکھنے کے لیے دنیا کی زیادہ اہم باتیں اتنی ساری موجود تو ہیں، ان کو یاد رکھا جائے، قرآن کی باتیں یاد رکھنے کی کیا ضرورت ہے بھائی، ہے نا؟ چلے خیر، اللہ فرمائے انشاءاللہ نہیں کہا تھا، تو یہ کون سی والی غلطی تھی پتا ہونا چاہیے نا بھائی، تو کامن سینس والا سوال ہے بھائی، وہ بھول والی غلطی تھی، بھول، بھول بھی تو ایک غلطی ہوتی ہے نا انسان کی، وہ بھول جاتا ہے کبھی اہم باتوں کو، ٹھیک ہے، کوئی باقاعدہ نبی علیہ الصلوۃ والسلام نے کوئی اجتہاد، کوئی سوچ بچار کوئی تھوڑی کری تھی کہ مجھے ابھی انشاءاللہ کہنا چاہیے یا مجھے انشاءاللہ نہیں کہنا چاہیے۔ اجتہاد کا مطلب ہوتا ہے بہت غور و فکر کر کے اور جو اویلیبل انفارمیشن آپ کے پاس موجود ہے اس کے استعمال کر کے پھر انسان کوئی فیصلہ کرے، ٹھیک ہے، غور و فکر کر کے اور جو اس کے پاس معلومات موجود ہیں ان کو ذہن میں لا کر کے پھر کوئی فیصلہ کرے، اس کو کہتے ہیں اجتہاد کرنا، ٹھیک ہے۔ تو جو انشاءاللہ نہیں کہا تھا اس میں نبی علیہ الصلوۃ والسلام نے کوئی اجتہاد کو تھوڑی کیا تھا کہ مجھے کہنا چاہیے یا نہیں کہنا چاہیے، کیا چیز زیادہ اچھی رہے گی، وہ تو بھول ہو گئی تھی نبی علیہ الصلوۃ والسلام سے کہ انشاءاللہ نہیں کہا، لیکن اللہ تعالیٰ کیونکہ اصلاح فرمانا چاہتے تھے اور امت کی تعلیم کروانا چاہتے تھے تو اللہ تعالیٰ نے اس بھول کے اوپر بھی نبی علیہ الصلوۃ والسلام کو پھر اصلاح فرمائی، ٹھیک ہے، تاکہ امت کی تعلیم ہو جائے، ٹھیک ہے۔ تو بھول والی غلطی الگ چیز ہوتی ہے، اجتہادی غلطی الگ چیز ہوتی ہے، ٹھیک ہے۔ اچھا اجتہاد کے بارے میں ویسے تو ہم پچھلی کلاسوں کے اندر یعنی پہلے کی کلاسوں میں کافی تفصیل سے بات کر چکے ہیں، لیکن اس کو کافی عرصہ گزر چکا ہے، مجھے یاد پڑتا ہے غالباً 3-4 سال تو ہو چکے ہیں اجتہاد کے بارے میں ہم نے بات کری تھی، تو جو لوگ ریکارڈنگ سنتے ہیں تو ان کو پتہ ہوگا، لیکن گمان ہے کہ اکثر لوگوں نے نہیں سنا ہوگا۔ تو اجتہاد کے ٹاپک کو سمجھاتے ہوئے نا ہم نے پہلے کئی دفعہ بات کری ہے، تفصیل سے بات کری ہے کہ اجتہاد ہر بندہ کرتا ہے، ہر شخص کرتا ہے، ٹھیک ہے، یہ صرف فقہا نہیں کرتے بلکہ ہر شخص اجتہاد کرتا ہے، لیکن فرق اس میں ہوتا ہے کہ کون سا شخص جو ہے وہ کس معاملے میں اجتہاد کر رہا ہے. ٹھیک, دین کے جو اصول ہوتے ہیں, شریعت کے جو اصول ہوتے ہیں اور ان کے تحت جو شرعی مسائل بتائے جاتے ہیں, ان میں جو لوگ اجتہاد کرتے ہیں ان کو فقہا کہتے ہیں. ٹھیک ہے, دین اور شریعت کے معاملات میں جو لوگ اجتہاد کرتے ہیں تو ان کو فقہا کہتے ہیں, اور ان کے لیے مجتہد کا لفظ بھی استعمال ہوتا ہے. جیسے امام ابو حنیفہ رحمۃ اللہ علیہ, امام شافعی رحمۃ اللہ علیہ, رائٹ, یہ فقہا اور مجتہد کہلاتے ہیں. لیکن اجتہاد کوئی اور بھی کر سکتا ہے, جیسے مثال کے طور پر کوئی ملک کا حکمران اجتہاد کر سکتا ہے کہ جی مجھے اپنے ملک کے معاملات میں جو ہے نا وہ کیا فیصلہ کرنا چاہیے ملکی معاملات میں. ٹھیک ہے, مجھے فلانے پڑوسی ملک کے ساتھ دوستی کرنی چاہیے یا دوستی نہیں کرنی چاہیے, فلانے پڑوسی ملک کے ساتھ جو ہے نا کوئی ٹریڈ ایگریمنٹ کرنا چاہیے یا ٹریڈ ایگریمنٹ نہیں کرنا چاہیے. اب یہ حکمران جو ہے وہ اجتہاد کرے گا, ٹھیک ہے, یہ کرنا چاہیے کہ نہیں کرنا چاہیے, وہ ملک کی خیر خواہی کی خاطر, ملک کی خیر خواہی کی نیت سے جو اویلیبل انفارمیشن ہوگی اس کے پاس اپنے پڑوسی ملک کے بارے میں اور اس ٹریڈ ڈیل کے بارے میں جو انفارمیشن ہوگی, ان سب کو استعمال کرتے ہوئے یہ فیصلہ کرے گا کہ مجھے اس پڑوسی ملک کے ساتھ یہ تجارتی معاہدہ کرنا چاہیے یا نہیں کرنا چاہیے. یہ اس کا اجتہاد ہے, ٹھیک ہے, اور یہ اجتہاد ہر لیول پہ استعمال ہوتا ہے. حتیٰ کہ ہم نے جو پہلے مثال دی تھی, کسی کو اگر یاد ہو, جو ایڈمن صاحبہ ہیں آپ تو ہیں ماشاء اللہ شروع سے کلاس میں, یاد ہے کہ عورت اجتہاد کہاں کرتی ہے, اس کی کیا مثال دی تھی, کسی کو یاد ہے کہ ایک گھر کے اندر جو عورت ہوتی ہے وہ بھی اجتہاد کرتی ہے, تو اس کی ایک مثال دی تھی, کسی کو اگر وہ مثال یاد ہو. جی ماشاء اللہ, اے وومن ڈیسائڈز واٹ ٹو کک, ٹھیک ہے نا, آج کیا کھانا بنانا ہے, یا آج جو ہے نا میں جب شوہر صاحب جو ہے وہ دفتر سے واپس آئیں گے تو میں ان کے لیے کون سا والا کھانا بناؤں. اب یہ جو ہے نا یہ بھی تو ایک اجتہاد ہے نا, ٹھیک ہے, کہ وہ یہ اس کی نیت کیا ہونی چاہیے, کیا ہے اس کی خیر کہ میں ایسا کھانا بناؤں کہ میرا شوہر خوش ہو اس کھانے کو کھا کر کے, یہ اس کی نیت ہے, ٹھیک ہے. اور نالج اس کے اندر کیا ہے شامل, نالج اس کے اندر یہ شامل ہے کہ میرے شوہر کو کون سا والا کھانا پسند ہے, یہ علم ہے نا, ٹھیک ہے نا, اس کے پاس یہ علم ہوگا تو وہ اجتہاد کر سکے گی نا. اگر اس کو پتہ ہی نہیں ہے کہ جی میرے شوہر کو کون سا کھانا پسند ہے تو وہ کیسے اجتہاد کرے گی, ٹھیک ہے نا. تو اجتہاد کے لیے دو چیزیں چاہیے ہوتی ہیں, ایک ہوتی ہے نیت اور دوسری چیز ہوتی ہے علم, اس معاملے کا علم. نیت خیر خواہی والی نیت, اچھائی والی نیت, ٹھیک ہے نا, یہ لازم ہے. اور دوسری چیز اس معاملے کا علم. مثال کے طور پر بھائی عورت کو اگر پتہ ہی نہیں ہے کہ میرے شوہر کو کیا کھانا پسند ہے تو وہ اجتہاد نہیں کر سکتی, یا یہ کہ اس کو پتہ تو ہے کہ میرے شوہر کو کون سا کھانا پسند ہے لیکن اس کی نیت جو ہے وہ شوہر کو خوش کرنے کی نہیں ہے بلکہ شوہر کو مزہ چکھانے کی نیت ہے, آج ذرا میں بھی ان کو مزہ چکھاؤں نا جو میرے ساتھ کرتے ہیں, ٹھیک ہے نا, تو میں بھی ان کو مزہ چکھاؤں. تو اگرچہ کس کو معلوم ہے کہ جی ان کو فلانی چیز پسند ہے کھانے میں لیکن نیت خوش کرنے کی نہیں ہے, نیت تو مزہ چکھانے کی ہے, تو اب یہ جو اجتہاد کرے گی تو یہ غلط اجتہاد ہوگا, ٹھیک ہے نا, نیک نیتی والا اجتہاد نہیں ہوگا, ٹھیک ہے. تو نیت اور علم دونوں چیزیں ہوتی ہیں تب اجتہاد کر سکتے ہیں. بالکل اسی طریقے سے جب اگر یہ اصول سمجھ میں آ گیا تو دینی معاملات کے اندر اجتہاد ہم کیوں نہیں کر سکتے, ہم کیوں نہیں کر سکتے, اس کی ریزن یہی ہوتی ہے کہ ایک تو ہماری نیت بھی جو ہوتی ہے نا اکثر اللہ کو راضی کرنے کے بجائے اپنے نفس کو خوش کرنے کی نیت ہوتی ہے, اپنے نفس کو خوش کرنا ہوتا ہے, اپنے آپ کو یعنی بس مزے کرنے ہوتے ہیں, اپنی مرضی چلانی ہوتی ہے, یہ ہماری نیت ہوتی ہے. اللہ کی مرضی غالب آ جائے یہ اکثر ہماری نیت ہوتی نہیں, ٹھیک ہے. اور دوسری چیز یہ کہ ہمارے پاس تفصیلی علوم نہیں ہوتے قرآن کے, حدیث کے, فقہ کے, بہت سارے دوسرے علوم ہیں عربی زبان کے متعلق وغیرہ, یہ سارے علوم ہمارے پاس ہوتے نہیں ہیں, تو ہم اجتہاد کر نہیں سکتے ان دونوں چیزوں کی نہ ہونے کی وجہ سے, یا ان میں سے کوئی ایک چیز بھی اگر نہ ہو تو اجتہاد نہیں کر سکتے. اسی وجہ سے ہمارے لیے لازم ہے کہ ہم کسی ایک مجتہد کے اجتہاد کو فالو کر کے اپنی زندگی گزاریں. अगर हनफी फिक्र को फॉलो करना हमारा फैसला है, या हम किसी वजह से हनफी फिक्र को फॉलो करते हैं, तो हमें सिर्फ हनफी फिक्र को फॉलो करके अपने इबादत और मामलात वगैरह करने चाहिए। अगर शाफी फिक्र को फॉलो करते हैं तो सिर्फ शाफी फिक्र को फॉलो करके अपने मामलात और इबादत करनी चाहिए, ठीक है, क्योंकि हम खुद इज्तिहाद नहीं कर सकते इन दोनों चीज़ों के ना होने की वजह से, एक तो नीयत, दूसरा इल्म, ठीक है। तो एक इज्तिहाद के बारे में चंद बातें हैं। अच्छा, आपने क्या लिखा है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने सहाबों को जवाब नहीं दिया था बल्कि कुरैश के कुछ सरदारों को जवाब पहले दिया था अबासा ने। जी, तो आप सल्लम का इज्तिहाद था कि जी मैं इनको जवाब दूंगा तो ज़्यादा फ़ायदा होगा, और सहाबी जो नाबीना सहाबी थे उनको बाद में जवाब दे दूंगा। ये नबी अलैहिस्सलाम का उस वक्त इज्तिहाद था। कैन यू प्लीज डिस्क्राइब मुज्तहिद अगेन? मुज्तहिद इज्तिहाद करने वाले को कहते हैं, ठीक है ना। किचन के मामले में इज्तिहाद करने वाली कौन है? घर की औरत, बीवी, ठीक है ना, तो वो मुज्तहिदा है, ठीक है। मुल्क की मामलात के अंदर इज्तिहाद करने वाला कौन है? हुक्मरान, तो वो मुज्तहिद है मुल्की मामलात के अंदर, ठीक है ना। और शरीयत और फिका, शरीयत के कवानीन वगैरह के मामले में इज्तिहाद करने वाला कौन है? फकीह, तो उसको मुज्तहिद कहेंगे। मुज्तहिद इज्तिहाद करने वाले को कहते हैं, ठीक है। अच्छा, तने आगे चलें कि अच्छा, तो जो नबी है वो अपने गलत इज्तिहाद पर कायम नहीं रह सकते बखिलाफ़ दूसरे उलमा मुज्तहिदीन के, कि उनसे इज्तिहाद में गलती हो जाए तो वो इस पर कायम रह सकते हैं। यानी अल्लाह ताला की तरफ से कोई ज़रूरी नहीं है कि कोई इंडिकेशन आए मुज्तहिद के पास कि जी आपने गलत इज्तिहाद किया, ठीक है ना। अच्छा, मिसाल के तौर पर इमाम अबू हनीफा रहमतुल्लाह अलैह का इज्तिहाद ये है कि जो सुन्नत तरीक़ा है नमाज में हाथ बांधने का मर्दों के लिए, मर्दों के लिए नमाज में हाथ बांधने का सुन्नत तरीका जो है वो ये है कि वो नाफ के ऊपर हाथ बांधे, राइट, नाफ पर, बेली बटन जिसको कहते हैं, ये सुन्नत तरीका मर्दों के लिए है इमाम अबू हनीफा के इज्तिहाद के मुताबिक। इमाम शाफ़ई रहमतुल्लाह अलैह का इज्तिहाद ये है कि मर्द नमाज में अपने सीने पर हाथ बांधे, ये सुन्नत तरीका है, ठीक है। सुन्नत तरीका हाथ बांधने का यह है कि सीने पर हाथ बांधे मर्द लोग भी, ठीक है, सिर्फ औरतें नहीं बल्कि मर्द भी, ठीक है। अब ये दोनों का इश्तिहाद है। अब इसमें से सुन्नत तरीका नाफ वाला है कि सीने वाला है? कोई एक हो सकता है, दोनों नहीं हो सकते। सुन्नत तरीका, मैं ये नहीं कह रहा कि नबी अलैहिस्सलाम ने बांधा कि नहीं बांधा, भाई नबी अलैहिस्सलाम सलाम ने एक से ज़्यादा तरीके से काम किए, ठीक है। नबी अलैहिस्सलाम सलाम ने नाफ पर भी हाथ बांधा, नबी अलैहिस्सलाम सलाम ने सीने पर भी हाथ बांधा, लेकिन नबी अलैहिस्सलाम सलाम की आदतें मुबारक कौन सी थी? सीने वाली थी कि नाफ वाली थी? उसको सुन्नत कहते हैं, आदत को सुन्नत कहते हैं। सिर्फ ये नहीं कि एक दफ़ा बांध दिया तो वो सुन्नत बन जाती है, नहीं, सुन्नत आदत को कहते हैं, ठीक है। आदतन नबी अलैहिस्सलाम सलाम कहाँ पे हाथ बांधा करते थे? तो भाई आदतन तो सिर्फ एक ही जगह हाथ बांध सकते हैं ना, दोनों जगह तो नहीं बांध सकते, आदतन, ठीक है। तो अब इमाम शाफ़ई का इस इज्तिहाद सही है या इमाम अबू हनीफा का इज्तिहाद सही है? कोई एक तो गलत होगा, ठीक है। अब वो वाली बात कर रहे हैं यहाँ पर, ठीक है, कि जो मुज्तहिद है ना उसका इज्तिहाद गलत है, ठीक है, लेकिन अल्लाह ताला की तरफ से कोई इंडिकेशन आना ज़रूरी नहीं है। तो अब क्या हुआ, दोनों ने अपना अपना इज्तिहाद किया लेकिन अल्लाह ताला की तरफ से कोई इंडिकेशन नहीं आई, इस वजह से इमाम शाफ़ई को जितने फॉलो करने वाले लोग हैं वो सीने पर ही हाथ बांधते हैं, और इमाम अबू हनीफा को फॉलो करने वाले सारे नाफ पर ही हाथ बांधते हैं, ठीक है ना। अगरचे कि गलत है, सुन्नत इनमें से कोई एक है सिर्फ, लेकिन द ब्यूटी ऑफ इज्तिहाद, इज्तिहाद की ब्यूटी क्या है वो देखें क्या फरमा रहे हैं, कि उनकी ये खता भी इन द लॉ सिर्फ माफ ही नहीं बल्कि दीन के समझने में जो अपनी पूरी तवानाई वो खर्च करते हैं इस पर भी उनको एक सवाब मिलता है। अगरचे के गलत इज्तिहाद किया
लेकिन गलती इस वाली गलती के ऊपर सजा मिलना तो दूर की बात, उल्टा इनको सवाब मिलता है। क्यों सवाब मिलता है भाई? इसलिए कि इन्होंने दोनों चीजों को इस्तेमाल किया, नंबर वन नेक नियति, नंबर टू इल्म। इनके पास इल्म भी बे इंतहा था और इनकी नीयत भी खालिसतन अल्लाह की रजा थी। तो अगरचे के गलती हो गई लेकिन इस गलती पर भी इनको सवाब मिल रहा है, ठीक है। तो ये इज्तिहाद वाला मामला ऐसा है, गलती पर भी सवाब मिलता है, ये दूसरी गलतियों की तरह नहीं है, क्योंकि इसमें नेक नियति है और वो है इल्म शामिल है। बिल्कुल इसी तरीके से कि जैसे कि शौहर साहब जो है वो घर वापस आए, उनका आज मूड जो है ना वो पसंदे खाने का था, ठीक है, पसंदे खाने का मूड था, कलम पसंदे असल में लेकर आए दो दिन पहले, ठीक है। लेकिन बीवी साहिबा ने अपनी इज्तिहाद को इस्तेमाल किया कि उनके इल्म में जो है ना वो शौहर साहब जो है उनको जो है वो कढ़ाई गोश्त ज़्यादा पसंद है, ठीक है। तो उन्होंने शौहर की रजा की खातिर, खुशी की खातिर जो है ना वो कढ़ाई गोश्त खाने का इज्तिहाद कर लिया, ठीक है। लेकिन शौहर साहब का तो मूड था जी पसंद है खाने का, तो अगरचे के शौहर साहब की मूड के खिलाफ काम हुआ है लेकिन शौहर ने ये बात देखी, क्योंकि शौहर बड़ा है माशाल्लाह, बड़े हौसले वाला है, बड़े दिल वाला है, अच्छा शौहर है, ठीक है। तो उसने ये देखा कि मेरी बीवी ने मेरी पसंद के मुताबिक काम करने की कोशिश तो करी ना, लेकिन गलती हो गई उससे, तो मैं उस गलती पर भी उससे राजी हूँ, मैं उससे नाराज़ नहीं होऊंगा, मैं उसको कोई सजा नहीं दूंगा, कोई उसको जो है मैं डांट नहीं पिलाऊंगा, बल्कि मैं उसकी गलती पर भी उससे राजी हूँ, क्योंकि उसने नेक नियति से मुझे खुश करने की कोशिश करी है कि नहीं ऐसा। बिल्कुल इसी तरीके से अल्लाह रब्बुल इज्जत जो है ना वो भी अपने दीन के जो उलमाए कराम होते हैं वो उनसे राजी रहते हैं, अगरचे के आलिम से गलती हो जाए फिर भी राजी रहते हैं, ठीक है। चले, इन्होंने लिखा है, कोई प्राइवेटली काफ़ी लंबा मैसेज लिखा है तो इसको पढ़ लेते हैं कि हम जो मुख्तलिफ उलमा के बयानात सुनते हैं, मसलन मुफ्ती तकी उस्मानी साहिब, पीर ज़ुल्फ़िकार अहमद नक्शबंदी साहिब, मौलाना तारिक जमील साहिब, डॉक्टर इसरार अहमद साहिब, मुफ्ती तारिक मसूद साहिब, माशाल्लाह माशाल्लाह, और मुख्तलिफ लोगों के बयानात सुनते हैं तो क्या वो सही है? अच्छा, इन्होंने लिखा है कि हम जो मुख्तलिफ लोगों के बयानात सुनते रहते हैं, ठीक है, कभी इन हजरत, अच्छा माशाल्लाह जितने नाम दिए हैं सारे के सारे जो हैं वो उलमाए हक में से हैं और बहुत बड़े बड़े मशायख हैं, मतलब डॉक्टर इसरार अहमद भी, ठीक है, मतलब उनके साथ भी कोई वैसे नहीं है मसला, कोई नहीं है ऐसा बड़ा। तारिक मसूद साहब तो नौजवान हैं लेकिन माशाल्लाह बात अच्छी करते हैं अमूमी तौर पर, ठीक है। मौलाना तारिक जमील, मौलाना हजरत हमारे हजरत ज़ुल्फ़िकार अहमद, मुफ्ती तकी उस्मानी, इनके बारे में तो ये तो अकाबरीन में से आते हैं आज के दौर के, ठीक है। तो इन सब के जो हम बयान सुनते रहते हैं तो क्या वो सही है, ठीक है। तो देखें, इसको सही और गलत के मुख्तलिफ जो है ना वो दर्जे होते हैं, ठीक है ना। ये ज़रूरी नहीं है कि, यानी ये हराम और हलाल वाला मसला कोई है नहीं, ठीक है, कि भाई ये चीज़ आप हलाल कर रही हैं, ये चीज़ हराम कर रही हैं। तो ये तो डिपेंड करता है कि आप कहाँ खड़ी हैं और आप इन बयानात से क्या हासिल करने की कोशिश कर रही हैं, ठीक है ना। ये डिपेंड करता है आपकी सिचुएशन के ऊपर। अगर आप कोई नई नई हैं दीन की तरफ आने वाली, ठीक है, तो उनके लिए फिर जो है ना वो जिधर से भी कोई नसीहत की बात सुनने को मिल जाए तो उसको सुनना होता है उनको, और फिर उनको फ़ायदा होता है नसीहत की बातें हर तरह की सुनकर, ठीक है। लेकिन जैसे जैसे आप दीन में आगे बढ़ते हैं तो आगे बढ़ने के वक्त ना फिर ये होता है कि इंसान को जो है ना फोकस करना पड़ता है किसी एक के साथ, ठीक है, और उस फोकस करने से फिर उसको ज़्यादा फ़ायदा होता है, ठीक है। इसकी मिसाल ऐसे ही है कि जैसे कि स्कूल के अंदर जब बच्चे लोअर ग्रेड्स में होते हैं, ठीक है, तो लोअर ग्रेड्स में ना उनको बहुत सारे डिफरेंट डिफरेंट सब्जेक्ट्स पढ़ाए जा रहे होते हैं, ठीक है, जैसे कि साइंस, ठीक है, मैथमेटिक्स और लैंग्वेज, ठीक है, इस तरह के सब्जेक्ट्स बहुत सारे पढ़ाए जा रहे होते हैं। वो सारे पढ़ रहे होते हैं लेकिन थोड़ा 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 साइंस भी जो है ना वो इजमाली तौर पर पढ़ रहे होते हैं और उनके इस तरीके से उनको नॉलेज हासिल हो रही होती है। लेकिन जैसे जैसे वो मैच्योर होते हैं, बड़े होते हैं, तो क्या होता है फिर, क्या वो एट ग्रेड सॉरी नाइन्थ ग्रेड में आने के बाद भी क्या वो साइंस की किताब पढ़ रहे होते हैं, क्या वो मैथ्स की किताब पढ़ रहे होते हैं, क्या वो लैंग्वेज की किताब पढ़ रहे होते हैं? ऐसा तो नहीं होता ना। जब वो नाइन्थ ग्रेड में आ जाते हैं तो फिर साइंस की बुक जो होती है ना वो फिर फर्दर यानी डिटेल्ड हो जाती है, उसमें बायोलॉजी अलग हो जाती है, उसके अंदर केमिस्ट्री अलग हो जाती है, उसके अंदर फिजिक्स अलग हो जाती है, ठीक है ना। अब उनको बहुत डिटेल में केमिस्ट्री बायोलॉजी फिजिक्स अलग अलग डिटेल में पढ़ाई जा रही है। क्यों? क्योंकि अब ये बिगिनर स्टूडेंट नहीं है, अब ये बड़े हो गए, ऊंची ग्रेड में पहुंच गए, अब इनको डिटेल पढ़ाई जा रही है, ठीक है। अब जब ये इससे मजीद आगे जाएंगे, फर्स्ट ईयर में पहुंचेंगे, 11th ग्रेड में पहुंचेंगे, ठीक है, तो अब ये फिजिक्स केमिस्ट्री बायोलॉजी ये सब नहीं पढ़ रहे होंगे, बल्कि इनको उनमें से किसी एक को चूज करना पड़ेगा, और किसी एक को चूज करके उसकी मजीद डिटेल में जाएंगे, है ना। या तो सिर्फ फिजिक्स पढ़ेंगे, या सिर्फ केमिस्ट्री पढ़ेंगे, या सिर्फ बायोलॉजी पढ़ेंगे, उसकी मजीद डिटेल में जाएंगे, ठीक है कि नहीं। ऐसा कोई इससे इनकार करेगा कि ऐसा नहीं है भाई? क्यों ऐसा है? उसकी वजह ये होती है कि जब आप एडवांस लेवल में जाते हैं तो आपको डिटेल पढ़नी होती है, और डिटेल पढ़ने के वक्त जो है ना, फिर आप हर चीज नहीं पढ़ सकते, बल्कि आपको फोकस अपना एक लाइन डिटरमिन करनी पड़ती है, तब आपको फायदा होगा। अगर आप ये कहें कि नहीं जी, मैं 11th ग्रेड में हूँ, अभी भी मैं सारी चीज़ें पढ़ूंगा, मैं बायोलॉजी के टीचर को भी सुनूंगा, मैं इसके टीचर को भी सुनूंगा, उसके टीचर को भी सुनूंगा, और सारी नॉलेज मैं हासिल करता रहूंगा, तो उससे क्या होगा? आप डिफोकस्ड हो जाएंगे, आप किसी एक तरफ भी जो है ना वो एडवांस लेवल में नहीं जा सकेंगे, आपका नुकसान होगा इससे, ठीक है ना। लेकिन ये क्यों है? क्योंकि अब आप एडवांस लेवल में पहुंच गए, तो ऐसा नहीं है कि फोकस करना जो है वो कोई 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 हराम चीज है, या हर एक के लिए चीज जरूरी है। भाई ये हराम नहीं है, ये गलत नहीं है, ना ये सही है। अगर आप लोअर ग्रेड्स में थे तो उस वक्त डी फोकस होना आपकी जरूरत थी, हर चीज पढ़ना आपकी जरूरत थी, लेकिन जब आप एडवांस लेवल में हो गए, अब हर चीज पढ़ना आपके लिए नुकसानदेह है, ठीक है। बिल्कुल इसी तरीके से जब शुरू शुरू में कोई दीन की तरफ आता है तो वो माशाल्लाह डॉक्टर इसरार को भी सुन रहा है, और तारिक मसूद साहब को भी सुन रहा है, और इनको भी सुन रहा है, और मौलाना जुल्फिकार को भी सुन रहा है, और किसी और को भी सुन रहा है, किसी और को भी सुन रहा है। लेकिन अगर वो एडवांस्ड होना चाहता है, दीन के अंदर कुछ बनना चाहता है, कुछ सीखना चाहता है, अपनी जिंदगी को किसी एक यानी एक दर्जे तक पहुँचाना चाहता है ना, अब वो उसको एक चूज करना पड़ेगा, एक लाइन चूज करनी पड़ेगी, एक टीचर चूज करना पड़ेगा, और उसी में फिर उसको डिटेल में जाना पड़ेगा, एक्सेल करना होगा, तब उसको कोई फायदा होगा, वरना उसको फायदा नहीं होगा, वरना वो डिस्ट्रैक्टेड रहेगा, डिफोकस्ड रहेगा, ठीक है। तो इस वजह से आपका जो सवाल है ना, माशाल्लाह, इस सवाल को बल्कि कॉपी पेस्ट कर देना चाहिए, ताकि सब उसको देख लें कि इन्होंने क्या पूछा था। इस वजह से जो ये सवाल है ना, इसका जवाब जो है ये हाँ या ना में नहीं दिया जा सकता ना, ठीक है। इसमें इस तफसील की जरूरत थी, ठीक है ना। क्योंकि अगर मैं कहूँ नहीं जी गलत है, तो भाई कैसे गलत है? सारे माशाल्लाह इतने अच्छे अच्छे लोग हैं, इतना अच्छी अच्छी बातें करते हैं, तो आप कैसे कह सकते हैं जी गलत है? बिल्कुल नहीं कह सकते गलत है। ना मैं ये कह सकता हूँ कि बहुत अच्छा काम कर रहे हैं आप, सबको सुनते रहे, ना मैं ये कह सकता हूँ। क्यों? इसलिए कि अगर आप एडवांस लेवल पे हैं, आप पिछले 10 साल से जो है वो दीन हासिल कर रही हैं, अभी तक आप जो है वो प्राइमरी लेवल के ऊपर क्यों है? प्राइमरी लेवल के बच्चों की तरह अगर आप क्यों कर रही हैं, अगर इनको सुनिए, इनको सुनिए, इनको सुनिए, इनको सुनिए, इनको सुनिए, इसका मतलब ये है कि आप प्रोग्रेस नहीं कर रही हैं, आप एडवांस लेवल पर नहीं जाना चाह रही हैं, ठीक है ना। आप अपना अच्छा खासा टाइम वेस्ट कर रही हैं, आप समझ रही हैं कि जितनी ज़्यादा मुझे इंफॉर्मेशन मिल जाएगी मुख्तलिफ लोगों से, उतना ज़्यादा मेरा फ़ायदा होगा। नहीं, ऐसा नहीं होता। इल्म फकत फायदेमंद नहीं होता, पिछली दफा भी बात हुई थी शायद इसी क्लास के अंदर, इल्म फकत फायदेमंद नहीं होता, इल्म के ऊपर इखलास के साथ अमल करने से फायदा होता है। तो भाई जो बॉम्बार्डमेंट ऑफ इंफॉर्मेशन होती है ना, इधर से भी बहुत सारी नॉलेज आ रही है, उधर से भी बहुत सारी नॉलेज हो रही है, अब आप अमल तो कुछ भी नहीं कर पा रहे हैं, इतनी सारी नॉलेज हो गई, अमल तो कुछ नहीं कर पा रहे हैं, तो अब आपके लिए ये इल्म जो है वो नुकसानदेह हो रहा है। हालांकि इल्म बजाते खुद बहुत फायदेमंद चीज है, लेकिन आपके लिए नुकसानदेह हो रहा है, क्योंकि आप डिफोकस्ड और डिस्ट्रैक्टेड रहने की वजह से अमल किसी एक पर भी नहीं कर पा रहे, ठीक है ना।
अच्छा, अब आपका मैं अगला जुमला पढ़ता हूँ कि जैसे कि आपने फरमाया कि किसी एक फ़िका को फॉलो करें, जी, बिल्कुल। फिर हम एडवांस लेवल पर जाने के लिए किसको चूज़ करें इनमें से, किसको चूज़ करें इनमें से? तो भाई ये तो जिसके साथ आपको ज़्यादा मुनासबत होती हो, मुनासबत होने का मतलब ये होता है कि जिस जिसके साथ ना असल में एडवांस लेवल पर जाने के लिए ना इंटरेक्शन सबसे ज़्यादा ज़रूरी होती है, इंटरेक्टिव होना, ठीक है ना? अच्छा देखें, इसकी मिसाल ऐसे है कि सब्जेक्ट तो आप चले यूज कर आप चूज कर लेते हैं, जब आप 9th ग्रेड में पहुंचते हैं या 11th ग्रेड में पहुंचते हैं तो आप सब्जेक्ट तो आपको एक चूज करना पड़ता है, ठीक है? लेकिन जब आप यूनिवर्सिटी लेवल पर पहुंचते हैं, यूनिवर्सिटी लेवल के ऊपर, ठीक है ना, यानी बिल्कुल बहुत एडवांस लेवल के ऊपर, अब वहां पर जाकर के सिर्फ सब्जेक्ट को चूज करना काफी नहीं होता आपके लिए, बल्कि आपको प्रोफेसर्स भी चूज करने पड़ते हैं, आपको स्पेसिफिक टीचर्स, मेंटोर्स की लेवल के टीचर्स चूज करने पड़ते हैं कि जिनसे कि आप इंटरेक्शन कर सकें, यानी आप उनसे क्वेश्चन कर सकें, वो आपको जवाब दे सकें, वो आपको कुछ असाइन कर सकें, आप उस असाइनमेंट को फुल करके फिर यानी फुलफिल करके जो है वो उनके पास वापस कर सकें, फिर उनसे आपको जो है वो उसके ऊपर बाकायदा यानी रिमार्क्स मिले, ग्रेड्स मिले, और फिर उसके हिसाब से फिर वो आप गोया कि हाथ पकड़ के चलते हैं। यूनिवर्सिटी लेवल के ऊपर जो प्रोफेसर्स और टीचर्स होते हैं ना, वो स्टूडेंट्स को हाथ पकड़ के चलते हैं, बाकायदा फिजिकली हाथ नहीं पकड़ते ऑफ कोर्स, लेकिन मानवीय एतबार से वो गोया कि आपको इस तरह से लीड कर रहे होते हैं, ठीक है? तो एडवांस लेवल्स भी जो होते हैं वो 9th ग्रेड भी एक एडवांस लेवल है प्राइमरी के मुकाबले में, 11th ग्रेड भी एक एडवांस लेवल है 9th ग्रेड के मुकाबले में, और यूनिवर्सिटी भी एक एडवांस लेवल है इंटरमीडिएट के मुकाबले में, ठीक है? तो दीन में ना फिर आगे जा करके एक तो आपको सब्जेक्ट चूज करना पड़ता है कि भी मैंने किस, इसको कहते हैं मसलक चूज करना, दीन में ना सब्जेक्ट जो है ना वो मसलक के नाम से पहचाने जाते हैं, फिर मसलक के अंदर से भी आपको जो है वो बाकायदा अपने लिए कोई टीचर चूज करना पड़ता है जो कि आपको बाकायदा मेंटोर के तौर पे लेकर के आगे चल सके, तब जा करके हम एडवांस लेवल पे पहुंचते हैं, ठीक है? हम यानी तब हम दीन में आगे जाते हैं आगे, ठीक है? तो अब किसको आप ऐसे चूज करें भाई, उसी को चूज करेंगे ना कि जिसके साथ जो है वो आपकी कोई इंटरेक्शन हो सके। अब मुफ्ती तकी उस्मानी साहब, मौलाना तारिक जमील साहब, मौलाना तारिक मसूद साहब, खैर तारिक मसूद साहब तो फिर नौजवान है, लेकिन मौलाना तारिक जमील साहब माशाल्लाह पूरी दुनिया में घूमते हैं, लाखों लोग उनको सुनते हैं, तो आप उनको सुन तो सकते हैं, आपकी उनसे इंटरेक्शन तो नहीं हो सकती ना, ठीक है? इवन पीर जुल्फकार अहमद नक्शबंदी, अब वो इस लेवल के माशाल्लाह मुकाम पे पहुंच चुके हैं कि अब वो लोगों को इंडिविजुअली टाइम नहीं दे सकते, ठीक है ना, उनको उनके मैसेजेस का जवाब नहीं दे सकते, उनके फोन कॉल्स जो है वो हर एक की रिसीव नहीं कर सकते, तो अब आप उनकी बात सुन करके आपको समझ में आती है, बड़ी अच्छी बात है, मुनासबत का एक दर्जा आपको नसीब हो गया, लेकिन क्या आप उनसे इंटरेक्शन भी कर सकते हैं? अगर नहीं कर सकते तो इसका मतलब यह है कि मुनासबत का जो अगला दर्जा है ना इंटरेक्शन करना, वो आप उनके साथ नहीं कर सकते। तो अब आपको चाहिए कि किसी ऐसे शेख के साथ अपना यानी एडवांस लेवल पे जाने के लिए ताल्लुक बनाएं कि जिनकी बात भी आपको समझ में आती हो और जिनके साथ आप जो है वो इंटरेक्शन भी कर सकते हो, ठीक है? तो दोनों चीज़ें सामने रखनी चाहिए मुनासिबत के लिए, एक तो आपको बात समझ में आती हो, दूसरे ये कि उनके साथ आपका रबता भी मुमकिन हो, ठीक है? तभी इंसान एडवांस लेवल पर जाता है, वरना फिर जो है ना वो सिर्फ विंडो शॉपिंग करते रहते हैं। अब देखिए जैसे विंडो शॉपिंग माशाल्लाह खवातीन समझती हैं ना, ठीक है, जैसे आप किसी मॉल में जाती हैं या किसी जो है वो मार्केट में जाती हैं, तो अगर आप जो है वो चलती रहें, हर दुकान के सामने से गुजरें और देखते हैं यार इधर इतनी अच्छी चीज़ है, इधर इतनी अच्छी चीज़ है, इतनी इधर इतनी अच्छी, माशाल्लाह ये क्या ज़बरदस्त है, ये क्या ज़बरदस्त, ठीक है? तो क्या आपके हाथ में कुछ आएगा? आपके हाथ में तो कुछ भी नहीं आएगा। तो भाई कुछ हाथ में आने के लिए तो आपको बाकायदा दुकान में दाखिल होना पड़ेगा, वहां पे जाकर के दुकानदार से बात करनी पड़ेगी, तफसीरात लेनी पड़ेंगी, नेगोशिएशंस करनी पड़ेंगी, तब आपके हाथ में कुछ आएगा। फिर आप घर वापस आएंगी तो आप कहेंगे हाँ भी मैं कुछ खरीद के लाई हूँ, ठीक है? तो यही मामला जो है ना वो दीन का भी है कि हम जो यूट्यूब के ऊपर कभी इनका बयान, कभी इनका बयान, कभी उनका बयान, तो ये दिस इज लाइक विंडो शॉपिंग, हाथ में कुछ नहीं आ रहा, मतलब अमल शमल कुछ नहीं हो रहा, बस आप सुन सुन करके खुश हुए चले जा रही हैं। बल्कि ज़्यादातर तो लोग क्या करते हैं, अपने आप को वैसे कुछ समझ में कुछ नहीं आ रहा था, बस आगे फॉरवर्ड करने के लिए सबको सुन रहे होते हैं, सारी दुनिया की इसलाह कर रहे होते हैं, अपनी कोई इसलाह नहीं हो रही होती है, ठीक है? ये तो फोकस होना जो है ना वो एडवांस लेवल पर पहुंचने के लिए लाजमी है।
चले तो फरमाया कि ये जो दूसरे उलमा मुश्तहिदीन होते हैं ना, तो उनसे खता हो भी जाए तो वो अर्ज पर कायम रह सकते हैं। उनकी खता भी इंद अल्लाह सिर्फ मुआफ़ी नहीं बल्कि दीन के समझने में जो अपनी पूरी तवानाई वो खर्च करते हैं इस पर भी उनको एक सवाब मिलता है। इस तकरीर से आयत मस्कूरा पर उस शुबे का जवाब भी हो गया कि जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो कुछ फरमाते हैं वो सब वही मिनल्लाह होता है, तो इससे लाजम आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम अपनी राय और इज्तिहाद से कुछ नहीं फरमाते। ठीक है ना, तो जाहिर तो इसे लगता है कि आप सल्लल्लाहु अलैहि वसल्लम की अपनी राय तो कुछ है ही नहीं, सिर्फ अल्लाह ताला की ही राय से आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं। हालांकि अहादीस सहीहा में मुतअद्दद वाकयात ऐसे मस्कूर हैं कि शुरू में आप सल्लल्लाहु अलैहि वसल्लम ने कोई हुक्म दिया फिर बजरिया वही उसको बदला गया। जो अलामत इसकी ये है, जो अलामत इसकी है कि ये हुक्म अल्लाह की तरफ से नहीं था बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम की राय और इज्तिहाद से था। जवाब ऊपर आ चुका है कि बाज़ औक़ात वही किसी कायदे कुलिया की शक्ल में आती है जिससे अहकाम का इस्तेखराज करने में, इस्तेखराज मतलब उस अहकाम उसमें से यानी एक्सट्रैक्ट करने में, पैगम्बर को अपनी राय से इज्तिहाद करना पड़ता है। चूँकि यह कायदा कुल्लिया अल्लाह की तरफ से आया है इसलिए इन सब अहकाम को भी वही मिनल्लाह कहा गया है। यानी नबी का जो इज्तिहाद होता है ना, वो अगरचे के नबी का अपना कलाम होता है, अपना इज्तिहाद होता है, लेकिन चूंकि अल्लाह की तरफ से दिए गए रूल्स के मुताबिक होता है इस वजह से उसको भी वही मिनल्लाह कहा जाता है। तो हदीस जो है ना ये भी वही ही है, वही की ही एक किस्म है। एक किस्म कुरान है, दूसरी किस्म हदीस है। ठीक है, अल्लमहु, अच्छा किसी को किसी किस्म का कोई सवाल उस टॉपिक पे, क्योंकि बहुत अहम अहम कॉन्सेप्ट है ये। ठीक है, अच्छा इल्मी एतबार से भी अहम है और अमली एतबार से भी अहम है। ठीक है कि हम यानी इस कॉन्सेप्ट को अगर समझ जाए ना तो फिर हमारी ज़िंदगी में फिर हमारे लिए सही फैसले करना और क्या हमें करना चाहिए सही फैसले करने के लिए, ये सारी चीज़ें फिर हमारे लिए बहुत आसान हो जाती हैं। तो इस वजह से इस कॉन्सेप्ट को इंटरनलाइज करने की कोशिश करनी चाहिए, जो हमें बिल्कुल क्लियर करने की, और सवाल पूछ लेना चाहिए। ठीक है, इल्म के लिए जो है ना वो तीन चीज़ें चाहिए होती हैं। एक होती है देखना, ठीक है ना, नज़र बसारत, दूसरा होता है समाअत सुनना, और तीसरा होता है गोयाई बोलने की जो सिफत है। क्यों? क्योंकि यानी वैसे तो आप इनटेक जो है वो आंखों के जरिए से कर रहे होते हैं, कानों के जरिए से कर रहे होते हैं, जुबान के जरिए से आप इनटेक तो नहीं कर रहे होते किसी चीज को। तो इल्म के लिए जुबान की क्या अहमियत है? सवाल पूछना, अच्छा सवाल पूछना बात को क्लियर करने के लिए, समझ लेने के लिए। तो इस वजह से गोयाई की जो सिफत है ना, गोयाई की जो पावर अल्लाह ताला ने दी है, ये भी इल्म के लिए लाजमी है सवाल करने की खातिर। ठीक है, अच्छा चले आगे चले। अल्लमहु शदीदुल कुवा, यहाँ से 17वीं आयत लक़द रआ मिन आयाति रब्बिहिल कुबरा तक तमाम आयात में इसका बयान है। यानी यहाँ से लेकर के लक़द रआ मिन आयाति रब्बिहिल कुबरा की आयत तक उसमें इसका बयान है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वही में किसी शक व शुबे की गुंजाइश नहीं। ये अल्लाह ताला का कलाम है जो आप सल्लल्लाहु अलैहि वसल्लम को इसी तरह दिया गया है, इस तरह दिया गया है कि इसमें किसी इल्तिबास बतलबीस या ख़ता और गलती का कोई इम्कान नहीं रहता। ठीक है, तो बहुत ही मुख्तसर अल्फाज में हजरत ने इसको समेट दिया है, पीछे हम खुलासे तफसीर में भी काफ़ी इसके ऊपर बात कर चुके हैं। अब यहाँ पर एक बड़ा इंटरेस्टिंग जो है ना वो मसला डिस्कस कर रहे हैं कि आयात नजम की तफसीर में आयमा तफसीर का इख्तलाफ। ठीक है, तफसीर के जो उलमा है ना, जो ख़ास मुफस्सरीन उम्मत में गुजरे हैं तफसीर के एतबार से, तो उनमें ना बड़ा मेजर एक इख्तलाफ है, इल्मी इख्तलाफ इसको कहते हैं। ठीक है ना, कोई वो यानी झगड़े लड़ाई वाला इख्तलाफ नहीं बल्कि इल्मी इख्तलाफ। ठीक है, जो कि बहुत ही शाइस्ता और इख्लाक की हदूद के अंदर होता है। सही है, तो उसकी तफसील यहाँ से शुरू हो रही है, शायद ये अगली क्लास तक जाएगी। फरमाते हैं कि इन आयात के बारे में आयमा तफसीर से दो तफसीरें मकबूल हैं। ठीक है, यहाँ पे अल्लमहु शदीदुल कुवा से लेकर के लक़द रआ मिन आयाति रब्बिहिल कुबरा तक दो इनकी तफसीरें मकबूल हैं। नंबर वन, यहाँ पे अगर आपके पास किताब है तो नंबर वन लिख भी लें तो इंशाल्लाह आपके लिए इसको याद रखना आसान होगा। एक का हासिल ये है کہ ان سب آیات کو واقعہ معراج کا بیان قرار دے کر حق تعالی سے تعلیم بلا واسطہ اور رؤیت و قرب حق تعالی کے ذکر پر محمود فرمایا. یعنی یہ جو ساری آیات ہیں ان کو کہا جائے کہ یہ واقعہ معراج کی تفصیل ہیں. یہ ٹھیک ہے, ان کا بیان ہو رہا ہے یہاں پر کہ نبی علیہ الصلوۃ والسلام جو جبرائیل علیہ السلام کے ساتھ آسمانوں پر گئے اور ہوتے ہوتے بالآخر سدرۃ المنتہا سے پھر مزید عرش کے اوپر تشریف لے کر گئے, اور وہاں پر اللہ تعالیٰ سے نبی علیہ السلام کی ملاقات ہوئی. آپ صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کو دیکھا اور اللہ تعالیٰ سے بلا واسطہ تعلیم حاصل ہوئی. یعنی بیچ میں کوئی واسطہ نہیں تھا اس وقت, کوئی جبرائیل نہیں تھے, کوئی اور کوئی فرشتہ, کچھ بھی نہیں, ڈائریکٹ اللہ تعالیٰ سے تعلیم بلا واسطہ حاصل ہوئی. اور رویت, رویت کا مطلب ہوتا ہے دیکھنا, جیسے رویت ہلال کہتے ہیں, اللہ تعالیٰ کو دیکھنا. اور قرب حق تعالیٰ کے ذکر پر محمود فرمایا, یعنی یہ جو آیات ہیں یہ اللہ تعالیٰ سے ملاقات کے بارے میں آیات ہیں. یہ ایک تفسیر ہے. ٹھیک ہے, اچھا, اب اسی کے تحت اور شدید القوا کا جو لفظ ہے, یعنی شدید قوت والا, ذو مرہ کے ہمیشہ سے کیا تھا وہ مرہ کا ترجمہ, یعنی زور والا. ٹھیک ہے, اور دنا فتد اللہ کہ وہ قریب ہوئے اور یعنی نزدیک ہوئے اور پھر لٹک گویا کہ یعنی سوئنگ کرتے ہوئے قریب آ گئے. تو یہ سب کچھ جو ہے نا حق تعالیٰ کی صفات و افعال قرار دیا جائے کہ اللہ تعالیٰ اس طریقے سے نبی علیہ الصلوۃ والسلام کے قریب ہو گئے. اور آگے جو رؤیت و مشاہدے کا ذکر ہے کہ یعنی ہوا بالافق الاعلیٰ ثم دنا فتد اللہ فکان قاب قوسین او ادنا ما کذب الفؤاد ما رأى, یہ سب جو رؤیت وغیرہ کا ذکر ہے نا, مشاہدہ رؤیت, اس سے بھی حق تعالیٰ کی رؤیت و زیارت مراد لی. ٹھیک ہے نا, یہ حق تعالیٰ کو اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم نے دیکھا. صحابہ کرام میں حضرت انس اور ابن عباس رضی اللہ عنہما سے یہ تفسیر مقبول ہے. تفسیر مظہری میں اسی کو اختیار کیا ہے. تفسیر مظہری حضرت مظہر جانے جانا رحمۃ اللہ علیہ کے ایک مرید تھے, حضرت قاضی ثناء اللہ پانی پتی رحمۃ اللہ علیہ, بہت بڑے عالم تھے, فقیہ تھے اپنے زمانے کے, اور انڈیا میں پانی پت کے علاقے کے رہنے والے تھے. بہت زبردست ان کی تفسیر ہے, اس کو تفسیر مظہری کہتے ہیں. انہوں نے اپنے شیخ حضرت مظہر جانے جانا رحمۃ اللہ علیہ کے نام پر اپنی تفسیر کا نام رکھا. ٹھیک ہے, تو اس میں نہ انہوں نے یہی بات لکھی ہے کہ اللہ تعالیٰ کو نبی علیہ الصلوۃ والسلام نے دیکھا, اور بیسڈ آن حضرت انس رضی اللہ عنہ اور حضرت ابن عباس رضی اللہ عنہ کی حدیثوں کی بنیاد پر یہ فرمایا. ٹھیک ہے, تو یہ ہے پہلی تفسیر کہ اللہ تعالیٰ کو دیکھا. اور دوسری تفسیر پڑھنے سے پہلے انہوں نے کوئی پرائیویٹلی میسج لکھا ہے تو اس کو پہلے دیکھ لیتے ہیں کہ مائی چلڈرن ہیو کوشچن وائی وی شوڈ فالو ڈفرنٹ مجتہد اور مصلح. We are Shafi. I explained them about what you said. Then they asked, can we change our musalla? Musalla? Musalla ka kya matlab hai? Musalla to namaz padhne ki jagah ko kehte hain. Musalla nahi kehna cha rahi hain, aap jo hai wo maslak. Theek hai? Shafi maslak ya Hanafi maslak ya Hanbali maslak ya Maliki maslak. Ye char masalik hain. ٹھیک ہے, مذہب بھی ان کو کہتے ہیں. مسلک اور مذہب تقریباً ایک میننگ میں استعمال کیا جاتا ہے. کین وی چینج آور مذہب, یہ ان کا سوال ہے آپ کے بچوں کا. ٹھیک ہے, تو اس کا جواب یہ ہے کہ اٹ از الاؤڈ ٹو چینج یور مذہب, لیکن اس کی کچھ پری ریکوسٹس ہوتے ہیں. اگر آپ ان پری ریکوسٹس کو میٹ کر رہے ہیں تب یو کین چینج یور مذہب. ٹھیک ہے نا, اور وہ پری ریکوسٹس کیا ہوتے ہیں کہ آپ کی اتنی میچیورٹی لیول ہونی چاہیے, اتنا آپ کا علم ہونا چاہیے کہ آپ جو ہے نا یہ جو ڈسیشن کر رہے ہیں نا ادھر سے چینج کر کے ادھر جانے کا, تو یہ ڈسیشن جو ہے نا یہ کوئی جذباتی ڈسیشن نہ ہو یا کم علم کی بنیاد پر ڈسیشن نہ ہو. ٹھیک ہے نا, اگر آپ نے جذباتی ڈسیشن لے کر کے یا کم علم کی بنیاد پر ڈسیشن لے کر کے ادھر سے چھوڑ کے ادھر چلے گئے نا, تو یقیناً تھوڑے دن کے بعد شیطان جو ہے نا وہ پھر آپ سے کہے گا کہ نہیں یہ بھی صحیح نہیں ہے, اب اس کو چھوڑ کے نیکسٹ کو ٹرائی کرو. ٹھیک ہے نا, پھر تھوڑے دن کے بعد پھر وہ لگا رہے گا اور آپ سے کہے گا نہیں اس کو بھی چھوڑ کر کے دوسرے کو ٹرائی کرو, اور اس طریقے سے آپ کا جو دین ہے نا وہ پھر کھیل اور مذاق بن جائے گا. ٹھیک ہے, تو اس وجہ سے نا مسلک کو جو چینج کرنا یہ الاؤڈ تو ہوتا ہے لیکن ہر ایک کے لیے الاؤڈ نہیں ہوتا. صرف بہت ہی میچورڈ اور ذی علم لوگ جو ہے نا وہ ایسا کر سکتے ہیں, جو کہ
इस दौर के अंदर इट्स वेरी डिफिकल्ट टू हैव, ठीक है। तो इस वजह से ना बच्चों को, जहाँ तक बच्चों का सवाल है, तो बच्चों को जवाब जो है ना वो तो ये दिया जाएगा कि बेटा आप अभी, आपको पता भी नहीं है कि सारी चीज़ें होती क्या हैं, चंद अल्फाज सुन लेने का मतलब नहीं होता कि आपको चीज़ों की तफसील का पता चल गया हो, ठीक है। तो अभी आप ज़रा ठहर जाएँ, सही। तो ये मतलब दीन इसलिए नाजिल नहीं हुआ था, दीन हमें इसलिए नहीं अता किया गया कि हम जो है ना वो मज़हब के दरमियान स्विच अराउंड करते रहें, ठीक है ना। दीन में करने के जो असल काम है ना, हमें उनके ऊपर फोकस करना चाहिए जो हमारे करने के काम हैं। ये मसलक मज़हब वगैरह की जो डिटेल्स हैं, इनके लिए बहुत ज़्यादा इल्म की ज़रूरत पड़ती है, और जो ये इल्म हासिल करते हैं, दे आर वर्किंग ऑन इट, दे ऑलरेडी नो व्हाट दे आर डूइंग, ठीक है ना। हमारे करने का वो काम ही नहीं है। शैतान क्या करना चाहता है, जो अपने करने का काम है उसको भुलवा देता है कि नहीं नहीं ये तो छोड़ो तुम, और जो दूसरों के करने का काम था ना वो कहता था इन्हें उसके ऊपर फोकस करो, वो काम करो। तो ये बज़ाहिर जो बच्चे पूछ रहे हैं या कम इल्मी की वजह से पूछ रहे हैं, तो उनको समझाने की ज़रूरत है कि नहीं अभी आप ये आपके करने का काम नहीं, आप तो सच बोलना सीखें पहले, ठीक है। और इतना आसान काम नहीं, उसी के ऊपर मेहनत करेंगे तो ज़िंदगी गुजर जाएगी। खैर, तो दूसरी तफसीर, ठीक है, इन आयात की के तहत जो दूसरी तफसीर होती है वो ये कि बहुत से हजरात सहाबा व ताबईन और आइमे तफसीर ने इन आयात को जिब्राइल अलैहिस्सलाम के इनकी असली सूरत में देखने का बयान करार दिया है, ठीक है। यानी ये जो आयात हैं जिब्राइल अलैहिस्सलाम को देखने के बारे में, और शदीदुल कुवा वगैरह जिब्राइल अमीन की सिफात बतलाई हैं। इसकी बहुत सी वजूह हैं, तारीखी हैसियत से भी। अच्छा, अब ये क्यों बताई हैं भाई, बेस्ड ऑन सम रीजंस, बेस्ड ऑन सम दलाइल। ऐसे तो थोड़ी कि बस उनको दिल चाह रहा था कि उन्होंने कहा नहीं नहीं अल्लाह को नहीं देखा बल्कि जिब्राइल को देखा, नहीं, बल्कि कोई दलाइल है उनके पास, कोई प्रूफ्स है उनके पास, जिसकी बुनियाद पर आइमा मुश्तहिदीन या मुफस्सिरीन ये फरमाते हैं। वो क्या प्रूफ्स हैं, उनमें से एक प्रूफ इन्होंने लिखा कि तारीखी हैसियत से भी सूरह नजम बिल्कुल इब्तदाई सूरतों में से, जैसे बिल्कुल शुरू क्लास में आज फिर बात हुई है। और हसब तसरीह हज़रत अब्दुल्ला बिन मसूद सबसे पहली सूरत जिसको हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने मक्का मुकर्रमा में ऐलानन पढ़ा, यही सूरत है। तो इट्स क्वाइट ऑब्वियस कि ये सूरत जो है वो इब्तदाई सूरत है, और ज़ाहिर यही है, ज़ाहिर यही का मतलब कि आउटवर्डली बज़ाहिर जिसको कहते हैं उर्दू में, तो बज़ाहिर ये है कि वाक़िए मेराज जो है ना वो इससे मुअख्खर है, यानी वाक़िए मेराज जो है वो बाद में हुआ, इसके बाद में हुआ, ठीक है। तो भाई सूरह नजम जिसके अंदर ये सारी आयतें हैं, तो ये तो वाक़िए मेराज से पहले हुए, तो फिर वाक़िए मेराज का जिक्र कैसे हो सकता है इनके अंदर, ठीक है ना। तो नहीं है, इस वजह से कहा कि नहीं, वाक़िए मेराज का जिक्र इसमें नहीं है, क्योंकि वाक़िए मेराज तो बाद में हुआ। लेकिन साथ साथ ये भी लिखा हजरत ने कि लेकिन इसमें कलाम किया जा सकता है। क्या मतलब कलाम किया जा सकता है, कलाम किया जा सकता है का मतलब ये होता है कि यू कैन स्टिल हैव एन आर्ग्यूमेंट अबाउट इट, इल्मी तौर पर इस बारे में बहस की जा सकती है कि क्या वाकई मेराज का वाकया जो है वो इससे मुअख्खर है, या वाकया मेराज जो है वो इससे पहले हो चुका था। क्यों, इसलिए कि वाकया मेराज जो है ना हुआ तो ये 100% था, इसके बारे में तो इख्तिलाफ कर ही नहीं सकते कि ये हुआ ही नहीं था, लेकिन कब हुआ था इसके बारे में बहुत ज़्यादा मुख्तलिफ अकवाल हैं, बहुत ज़्यादा मुख्तलिफ सहाबा किराम की अहादीस हैं। वाकया मेराज की तारीख के बारे में कोई कंफर्म रिपोर्ट नहीं है। तो ये जो 27 रजब बन गई है ना हमारे यहाँ, ये बन गई है बस, ठीक है ना, यानी ठीक है, मतलब कुछ अकवाल हैं 27 रजब के बारे में, लेकिन कोई इतने ऑथेंटिक नहीं है कि आप बाकायदा उसको सेलिब्रेट करना शुरू कर दें, ठीक है ना। तो 27 रजब भी नहीं है ऑथेंटिक, और इवन साल के बारे में भी जो है ना वो डाउट्स हैं कि वो किस साल में हुआ था वाकया मेराज, ठीक है। तो इस वजह से ये फरमाया कि लेकिन इसमें कलाम किया जा सकता है कि भाई ये वाकई वाकया मेराज से पहले नाजिल हुई थी कि वाकया मेराज के बाद नाजिल हुई थी। तो ये रीज़न नहीं है, ये यानी दलील नहीं है उन लोगों के नज़दीक जो कि कहते हैं कि ये जिब्राइल अलैहिस्सलाम के देखने की बात है। असल में असल वजह ये है कि हदीस मरफू में खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इन आयात की तफसीर रोयत जिब्राइल से मरफू है, जिसके अल्फाज मुस्नद अहमद में ये है। तो अब वो हदीसें तो इंशाल्लाह अगली क्लास में पढ़ेंगे,
यानी बता ये रहे हैं कि जो उलमा कहते हैं कि जिब्राइल अलैहिस्सलाम से मुतल्लिक आयात है ना, वो किस बुनियाद पर कहते हैं? वो इन हदीसों की बुनियाद पर कहते हैं जो कि हदीसें मरफू हैं, बड़ी स्ट्रॉन्ग हदीसें होती हैं जो कम हदीसें मरफू होती हैं। ठीक है, तो वो हदीसें इंशाल्लाह अगली क्लास पढ़ेंगे। किसी को कोई और सवाल पूछना है तो जल्दी से पूछ लें, वरना इंशाल्लाह अगली क्लास के अंदर इसको कंटिन्यू करेंगे। चलो, अगर कोई क्लास नहीं तो क्लास खत्म करते हैं। आपको दवा नहीं आपकी जैसे